We bring the best. We bring the best. We have to. We have the best listeners at RadioContactPakistan.com.
بڑھتے ہوئے درجہ حرارت اور دوسری موسمی تبدیلیوں نے ہمارے سیارے یعنی زمین کا نظام درہم برہم کر دیا ہے. اس کی وجہ سے ہم سب واقف ہیں کہ لفظ گلوبل وارمنگ کیا ہے. یہ تبدیلیاں کبھی بھیانک طوفان کی صورت میں یا کبھی موسلادھار بارشوں اور سیلاب کی صورتوں میں جوں جوں منظر عام پر آ رہی ہیں, سامعین پوری دنیا کے لیے آنے والے وقتوں میں تباہی اور خطرناک صورتحال کا اندیشہ کرتی ہیں. ماہرین نے اس حوالے سے دنیا کو گلوبل وارمنگ کے باعث مستقبل میں آنے والی کچھ تبدیلیوں سے آگاہ کیا ہے. وہ تبدیلیاں, وہ اثرات کیا ہوں گے, وہ کیا کردار ہے کہ جو ہمیں ایز اے کمیونٹی ایز اے ہیومن بینگ پلے کرنا ہے اپنے پلانٹ کو بچانے کے لیے, جانتے ہیں آج کے پروگرام میں. کلائمیٹ چینج اینڈ آور ریسپانسبلٹی.
تمام ٹیکنالوجی سکھائیں گے
جی. اسی طرح اگر ہم اس کو ذرا براڈر پروسپیکٹ میں دیکھیں تو دیکھیں
گپ شپ وِد ٹی این جی.
السلام علیکم سامعین, ریڈیو کانٹیکٹ پاکستان ڈاٹ کام سے آپ کا پسندیدہ شو گپ شپ طاہر لے کر کے آپ کی خدمت میں حاضر ہوں. امید ہے آپ لوگ خیریت سے ہوں گے, جہاں کہیں بھی ہوں گے خوش و خرم ہوں گے. سامعین, ایک ایسا سبجیکٹ, ایک ایسا موضوع جو کہ ہمیشہ سے میرے دماغ میں کھٹکتا رہا ہے کہ یہ ایک ایسا امپورٹنٹ, ایک ایسا اہم سبجیکٹ کہ جس کو انفارچونیٹلی ہمارا میڈیا بہت اسٹرانگ ہے. ہمارا میڈیا اس وقت وہ رول پلے کر رہا ہے جو کہ ایک انقلابی فوجی کو, ایک انقلاب لانے والے کو پلے کرنا چاہیے, بڑا مثبت رول پلے کر رہا ہے. لیکن اس تمام ایشوز کے اندر کے جو ہمارے ملک میں اس وقت ہیں ان کو دیکھتے ہوئے, ایک چیز جس کو وہ بری طرح سے اگنور کر رہے ہیں وہ سامعین ہے ماحولیات, یعنی کلائمیٹ کی چینج, اور اس میں ہمیں کیا رول پلے کرنا چاہیے بحثیت انسان کے, بحثیت کمیونٹی کے ممبر کے. انڈیڈ سم چینلز جو ہیں وہ اس سلسلے کے اندر کچھ رول پلے کرنے کی کوشش کرتے ہیں, لیکن انفارچونیٹلی وہ جب پروفیشنلز کو ایڈریس کرتے ہیں تو جو ان سے سوالات کے جوابات لیتے ہیں وہ اتنی عام فہم زبان میں نہیں ہوتے کہ ہر آدمی کو سمجھ آ سکے اور ہر آدمی اس چیز کو, اس صورتحال کو سمجھ سکے کہ جو ہمارے ماحول میں چینجز آ رہی ہیں, جو ہمارے موسم میں چینجز آ رہی ہیں, جن کو ہم پچھلے 10-15-20 سال سے دیکھ رہے ہیں کہ ہر چیز جون سی ہے وہ ایکسٹریم پہ جا رہی ہے, طوفان آ رہے ہیں, سیلاب ہیں اور طرح طرح کی چیزیں ہیں, تو یہ سب کچھ ہو کیا رہا ہے, وائی اٹ از لائک دس. یعنی اگر آپ انٹرنیٹ استعمال کرتے ہیں سامعین تو آپ جا کر کے دیکھیے, آپ اس کے بارے میں آپ کو اسٹیٹسٹکس ملیں گے اور بڑی حیرانگی نظر آتی ہے کہ گریجولی جو ہے ہمارے یہاں جو ماحول سے ریلیٹڈ ایلیمنٹس ہیں ان میں ایکسٹریم آ رہی ہے, یعنی درجہ حرارت بڑھ رہے ہیں, درجہ حرارت انتہائی کم ہو رہے ہیں, بے ضرورت اور بے وقت بارشیں ہو رہی ہیں, ان جگہوں پہ سیلاب آ رہے ہیں جہاں پہ سیلاب نہیں آ رہے تھے, گلیشیئرز ہیں تو یہ کیوں پگھل رہے ہیں, کیوں ہے کہ سمندر کے جو پانی ہے اس کی سطح سمندر جو ہے وہ بڑھتی جا رہی ہے, اور کیوں یہ کہا جاتا ہے کہ اگلے 15-20 سال کے اندر پتہ نہیں خدا جانے کیا ہونے والا ہے. یہ تمام باتیں جاننا سامعین ہمارے لیے بہت ضروری ہے, اور یہ باتیں اگر ہم نہیں جانیں گے تو نہ ہی ہم اپنا رول پلے کر سکیں گے. اور ایک چیز اور ذہن میں رکھیے گا کہ ہمارا ایک جو ذمہ ہے, ایک ہماری جو ریسپانسبلٹی ہے وہ یہ بھی ہے کہ ہم اپنی آنے والی نسلوں کے لیے زیادہ اچھی زندگی کے مواقع چھوڑ کے جائیں, نہ کہ ہم ایک ایسی زندگی ان کے لیے چھوڑیں، ایک ایسا وقت ان کے لیے چھوڑیں کہ وہ ہم پہ کوسیں، وہ ہمیں برا بھلا کہیں کہ ہمارے انسیسٹرز نے یہ اقدامات کیوں نہیں کیے، یہ پروینشنز کیوں نہیں کہیں کہ آج ہماری زندگی بہتر ہوتی. تو سامعین، آج کا جو ہمارا پروگرام ہے بہت انٹرسٹنگ ہے. ایک تو ہم یہ جاننا چاہیں گے کہ واٹ از کلائمیٹ چینج، ہو کیا رہا ہے یہ سب کچھ، پہلی بات تو یہ. اور دوسری بات ہم یہ بھی جاننا چاہیں گے سامعین کہ ہمارا رول، میرا انفرادی رول کیا ہے، مجھے کیا کرنا چاہیے، کیا چھوٹی چھوٹی باتیں ہیں کہ جو ایک فرق لا سکتی ہیں. اینڈ یو نو اینڈ آئی نو ایز ویل کہ کانٹینٹ پاکستان کا موٹو کیا ہے، ٹوگیدر وی کین میک اے ڈفرنس. ڈونٹ گو اوے، آئی ایم کمنگ بیک انٹروڈیوسنگ یو ٹو مائی گیسٹ، ایک ماہر جو کہ ہمیں ماحولیات کے بارے میں بتائیں گے اور وہ سب کچھ آپ جاننا چاہیں گے. یقین کیجیے بہت انٹرسٹنگ باتیں ہیں، بہت ایسے فیکٹس آپ کے سامنے آج پہلی مرتبہ ہم ان کو لے کے آ رہے ہیں کہ جو شاید آپ سے چھپائے بھی جا رہے ہیں. تو کہیں مت جائیے گا، ہمارے ساتھ رہیے گا. I'll be back soon.
You're listening to Gup Shop. Gup Shop
with TNT. Retelling of information heard on this program
without the express written consent of RadioContactPakistan.com is probably okay.
Remember, together we can make a difference at RadioContactPakistan.com.
ویلکم بیک سامعین. جی جناب، ہم بات کر رہے ہیں آج ماحول کی، کلائمیٹ کی، کلائمیٹ چینج کی، اینڈ واٹ از آور رول ان اٹ. اور آج میرے ساتھ جو میرے مہمان ہیں جناب، نو ادر دین انجینئر غلام عباس، جنہوں نے ہی گریجویٹڈ ان 1968. ہی از دی چیئرمین آف کیمیج ایز ویل ایز چیئرمین آف اسینشل آئل کمیٹی، PSQCA, Pakistan Standards Quality Control Authority, Ministry of Science and Technology. He is a lifelong fellow member of Institution of Engineers Pakistan as well as life member for Engineering Council. He has traveled a lot, and few of the countries he has visited are United States of America, USSR, Middle East, North Africa, Egypt, India, Singapore, Yemen, Libya, UK, France, and ایز ویل کولمبو. بڑی حیرانگی کی بات ہے، پوری دنیا تو آپ نے پھر لی، اب رہ کے آگے پیچھے. اینی وے، ہی از دی آتھر آف اوور 40 ٹیکنیکل پیپرز. ان کے جو پیپرز ہیں وہ نیشنل اور انٹرنیشنل فورمز اور سیمینارز کے اوپر ایڈریس ہوئے ہیں. اینڈ ہی از بیسکلی ویری گڈ پریزنٹر انٹرنیشنل سیمینارز میں اور ورک شاپس میں. ہی از اے کنسلٹنٹ، ایڈوائزر اینڈ اے ٹرینر. آج ملتے ہیں ہم جناب غلام عباس بھائی سے، اسکائپ پہ ہمارے ساتھ ہیں کراچی سے. السلام علیکم عباس بھائی.
وعلیکم السلام
جناب، کیا حال چال ہیں آپ کے؟
اللہ کا شکر ہے، سب آپ ٹھیک ہیں؟
اللہ کا بڑا کرم عباس بھائی. اچھا جناب، سب سے پہلے تو آپ ہمیں اپنے بارے میں کچھ بتائیے کہ پاکستان میں آپ کہاں سے، آپ کی فیملی، آپ کی ایجوکیشنل بیک گراؤنڈ، کیا کرتے ہیں آپ؟
سر، میرا نام پورا غلام عباس سائیکل والا ہے. میں کراچی میں اسٹیشن ہوں اور میں اب اپنی کمپنی کا چیئرمین ہوں کیمیج کے نام سے. اور میری مجبوریات یہ ہے کہ آئی ایکچولی گیو لیکچرز ٹو دی امریکن آئل اینڈ گیس کمپنیز
آن
ہیلتھ، سیفٹی اینڈ انوائرمنٹ. اور اس کے علاوہ میں کنسلٹنٹ ہوں کچھ ملٹی نیشنل کمپنیز کا، کیمیکلس کے سلسلے میں کوئی نئے پروڈکٹس ڈیولپ کرنے ہوتے ہیں تو مجھے رجوع کرتے ہیں. آئی میک فیزیبلٹی اسٹڈیز ایکسیٹرا.
جی.
اور میری ہابیز میں جو ہیں وہ تقریباً تو پڑھانا کافی کچھ ہوتا ہے اس میں. آئی کنڈکٹ دا کیریئر کاؤنسلنگ کلاسز اینڈ آئی گیو دا students what are the problems of their day to day problems, you know, which they feel as a professional.
Sahi. Aur aapki family, aapki family aapke ghar mein?
Sir, mere do bachiyan hain, ek beta hai, dono tino ki shaadiyan ho chuki hain. Mashallah. Meri wife jo hai wo child specialist doctor hain.
Mashallah.
She is also a practicing lady.
Mashallah. تو جناب، آپ ایک اچھی زندگی، آپ کے گھر میں بھی پڑھے لکھے لوگ، آپ وہاں سے بھی ہماری جو انسانیت ہے اس کی خدمت کر رہے ہیں، اپنے پروفیشن کے حوالے سے بھی نالج سپریڈ کر رہے ہیں. عباس بھائی، میں بڑا کنفیوز ہوں، میں ایکچولی ایم لاسٹ. میں جتنا پڑھتا ہوں ماحولیات کے بارے میں، کلائمیٹ چینج کے بارے میں، اتنا ہی ڈرتا بھی ہوں. نہ اس لیے کہ مجھے نالج نہیں ہے، اس لیے بھی کہ میرے ارد گرد بھی لوگوں کو نالج نہیں ہے کہ کیا ہو رہا ہے اور کیوں ہو رہا ہے اور کیا ہوگا، یہ تمام باتیں جون سی ہیں. تو ہم بڑا اس کو بیسیکلی ایڈریس کرتے ہیں. مجھے پہلے تو آپ یہ بتائیے کہ گلوبل وارمنگ ان فیکٹ ہے کیا؟
دیکھیں یہ جو ایک ٹرم ہے گلوبل وارمنگ, آپ کو اس کو سمجھنے کے لیے پہلے ہمیں یہ سمجھنا پڑے گا کہ یہ گلوبل وارمنگ کنسرن ہے کلائمیٹ کے ساتھ. اور جیسے کہ آپ جانتے ہیں کہ سورج کی روشنی جو ہے وہ زمین پر پڑتی ہے, اور جو زمین پر پڑتی ہے تو اس میں ایک ایکویلیبریم کہلاتا ہے جو لوز کرتا ہے یہ, جس کی وجہ سے کہ ہمارے کلائمیٹ میں چینج آتا ہے.
تھوڑا سا اس کو مجھے اور عباس بھائی, ام سوری, تھوڑا سا مجھے اور آسان زبان میں یہ سمجھائیے گا, جو کہ ہمارا جو آپ سورج کے حوالے سے بات کر رہے ہیں.
جی ہاں, یہ سورج دیکھیں زمین سے سورج جو ہے یہ آپ کو پتا ہے کہ ماشاء اللہ کافی دور ہے, اس میں بیچ میں کچھ ایٹموسفیئرز آتے ہیں جس کو ہم کہتے ہیں 30,000 فیٹ اگر آپ دیکھیں تو یہ پہلے آتا ہے, ٹوپوسفیئر کہلاتا ہے وہ. اس کے مختلف ٹرمز ہیں جو کلائمیٹ کے اندر کہتے ہیں, وہ جو روشنی جو آتی ہے سورج کی وہ زمین تک پڑنے سے جو اس کو ہیٹ پوری ملنی چاہیے یہ راستے میں کچھ آبسٹیکل بنتے ہیں اس کے.
اچھا.
آبسٹیکل بنتے ہیں اس لیے کہ ہمارے یہاں کوئی آلودگی کہہ رہے ہیں اس کو, یا جو اس میں ہم کاربن ڈائی آکسائڈ کا بڑا دخل ہے, ایمیشنز ہوتی ہیں جو, اس کی وجہ سے وہ روشنی پوری نہیں ٹرانسفر ہوتی پوری دنیا میں ایک یونیفارملی. دس اینرجی ایکچولی از ڈسٹریبیوٹیڈ اراؤنڈ دا گلوب بائی ونڈس, اوشن کرنٹس اینڈ ادر میکینزمس, جس کی وجہ سے یہ کلائمیٹ کے اندر چینجز آتی ہے. اور اس وقت جو کہ چونکہ وہ پورا نہیں ہونے کی وجہ سے ہم اسے کہتے ہیں کہ اب جو ہے نا تو گرمی بڑھ رہی ہے, گلوبل وارمنگ شروع ہو گئی ہے, یہ ٹرم اس طرح استعمال ہوتا ہے. یہ
صحیح. اور یہ جو گلوبل وارمنگ ہو رہی ہے, یہ جو چینج آ رہی ہے, ان کی وجوہات کو اگر ہم دیکھنا چاہیں ہائی لیول پہ کہ کیا وجوہات ہیں اس کی؟
دیکھیں اس میں ایسا ہے کہ ہمارے جتنی بھی چیزیں ہم استعمال کرتے ہیں جس سے کہ کاربن جو ہے وہ ہم ضائع نکلتا ہے جس سے ایمیشن کی طور پہ.
مجھے کچھ مثالیں دیجئے گا کچھ ایسی چیزوں کی.
میں آپ کو بتا رہا ہوں جیسے کہ جیسے دیکھیں ہمارے یہاں پر ٹوٹل وہیکلز جو ہم چلاتے ہیں, گاڑیاں چلتی ہیں ہماری, اور ان چیزوں کی وجہ سے گاڑیاں چلنی ہوئی, جتنے ہماری پلانٹس ہم جو فائر کرتے ہیں جس کے اندر ہم استعمال کرتے ہیں فوسائل فیول کہلاتا ہے, جیسے ہم آپ کہتے ہیں کہ پیٹرول کہہ لیں, کول کہہ لیں, جس سے وہ فائر کرتا ہے نا, تو ان چیزوں کے ذریعے یہ جتنا بھی ماحول کے اندر کاربن ڈائی آکسائڈ پروڈیوسنگ جتنی بھی اکوپمنٹس ہیں, پلانٹس ہیں, اور اس طرح کی تمام چیزیں جو ان سے منسلک ہیں, اور عموماً جتنا بھی آپ دیکھیں گے کہ جتنا بھی یہ وہیکلس کا جو بڑھتا چلا جا رہا رجحان, تو ان ساری تمام چیزوں کی وجہ سے کاربن کا جو کلیکشن ہے وہ بڑھتا چلا جا رہا ہے.
صحیح. تو ایک تو چیز ہو گئی فیول کے حوالے سے. پہلی بات یہ کہ اس سے پہلے کہ میں آپ سے اور کچھ اس کے بارے میں ایگزامپلز لوں کہ اور کون سی ایسی چیزیں ہیں جو ہم کرتے ہیں کہ جس سے کاربن ڈائی آکسائڈ کی مقدار جو ہے بڑھ رہی ہے, ایک بیسک کوسچن سامعین یہ بھی میرے ذہن میں آتا ہے کہ وہ یہ کہ اب جب میں گاڑی چلاتا ہوں تو میں یہ سوچ کے تو نہیں چلا رہا ہوتا کہ کاربن ڈائی آکسائڈ جون سی ہے میرے سائلنسر سے نکل رہی ہے, اور میں اس لیے بھی پاسبل ہی نہیں سوچتا کہ میرے ذہن میں یہ شاید کانسیپٹ ہے, یہ میں سمجھتا ہوں کہ جب وہ فضا میں جاتا ہے وہ دھواں تو وہ بس چلتا ہی جاتا ہے, وہ کہیں رکتا نہیں ہے. عباس بھائی ہمارا ایک ایٹماسفیئر ہے ہمارے پلانٹ کا, اور یہ جتنی بھی گیسز ہیں سامعین اس ایٹماسفیئر سے باہر نہیں جاتی, یہیں پہ رہتی ہیں. ایم آئی رائٹ عباس بھائی؟
ہاں بالکل, یہ اوپر جا کے رکتی ہے ایک سطح پر جا.
تو اس لیے جو بھی ہم ایشوز لا رہے ہیں ماحولیات کے حوالے سے, یہ ذہن میں رکھیے کہ جو ہم عمل کر رہے ہیں مختلف چیزوں میں جس کو عباس بھائی ذکر کریں گے, ان ایکشنز کا جو ریئیکشن ہے اگر تو وہ نیگیٹو ہے یا پازیٹیو ہے, اٹ جسٹ ریمینز ود ان دس شیل. ہمارے پلانٹ کے ارد گرد جو ایک ایٹماسفیرک ایک ہولو ہے اس سے یہ باہر نہیں جاتا, یہ ہمارے ساتھ ہی چلے گا. کیا آپ جانتے ہیں سامعین کہ زمین جون سی ہے اس کا ماس, اس کا وزن وہی ہے کہ جو آج سے اربوں سال پہلے تھا, اس کی وجہ یہ ہے کہ یہاں سے کچھ باہر نہیں جاتا اور باہر سے کچھ اندر نہیں آتا, اور جو باہر جاتا ہے یعنی آئی ای ہمارے اسپیس کرافٹس, ہمارے سیٹلائٹس, اس طرح کی چیزیں جو کہ آربٹ میں ہمارے پلانٹ کے گھوم رہی ہیں یا آربٹ سے باہر جا رہے ہیں, وہ چاند کی طرف جا رہے ہیں, تو اسی حساب سے اتنا وزن جو میٹرائٹس ہمارے ہاں گرتے رہتے ہیں اس سے بھی ہوتا رہتا ہے. تو جو اس کے ماہر ہیں وہ یہ کہتے ہیں کہ زمین کا جو ماس ہے وہی ہے کہ جو آج سے اربوں سال پہلے تھا, اس میں کوئی چینج نہیں ہوئی. اور اسی حوالے سے جو آپ کو ثابت کرنا چاہ رہا ہوں وہ یہ ہے کہ جو بھی ہم عمل کرتے ہیں ماحول کے حوالے سے, کہ جسے ماحول پہ امپیکٹ ہو رہا ہے مثبت یا منفی, دونوں حالتوں میں وہ ہمارے ساتھ رہتا ہے, وہ باہر کہیں جائے گا. اور اگر ہم نے اس کو چینج کرنا ہے تو وہ بھی ہمیں اپنے ہی ایکشن سے کرنا پڑے گا, ادروائز اٹس ناٹ گوئنگ اوے. جی عباس بھائی, آپ مجھے تھوڑی سی اور مثالیں دیجئے کہ جن سے ہمیں یہ پتا چل سکے کہ ہم اور کہاں پہ کنٹریبیوٹ کر رہے ہیں.
دیکھیں یہ درس میں اس کے ایک ٹرم استعمال ہوتا ہے, اگر آپ نے سنا ہو کہ گرین ہاؤس افیکٹ کا لفظ استعمال.
جی 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 بالکل, گرین ہاؤس افیکٹ.
گرین ہاؤس, یہ جو گرین ہاؤس ہے یہ ایک پروسیس ہے جس سے جتنی یہ ہیٹ سورج سے نکلتی ہے اس کو ریڈیشن جو ہوتا ہے یہ پلینیٹری سرفیس ابزارب کرتا ہے.
اچھا.
اور اس میں جو ایٹموسفیئرک جو ہوتا ہے گرین ہاؤس گیسز, جس میں ہم گرین ہاؤس گیسز سے ہماری مراد ہوتی ہے کاربن ڈائی آکسائڈ, اور اس کے علاوہ میتھین ہے, وولکینک ایش ہوتی ہے, سی کا اسپرے ہوا, یہ اوزون کا نام عام طور پہ سنا جاتا ہے, اس میں مرکیوری کا بھی دخل ہوتا ہے جو اس کے ویپرز جاتے ہیں, اس میں سلفر کمپاؤنڈز بھی ہوتے ہیں, تو یہ بڑے فلٹرڈ ہوا کے اندر جاتے ہیں. مگر جو مین کردار ہے وہ ہے کاربن ڈائی آکسائڈ کا.
صحیح.
اور آپ جیسا کہ جانتے ہیں کہ المیہ نے جو نیچر نے پروڈیوس کیا ہوا ہے, ایئر کی جو کمپوزیشن ہے وہ آپ کو پتا ہے کہ نائٹروجن ہے وہ بہت بڑا میجر ڈونر ہے, جس کی مقدار تقریباً 78% ہوتی ہے.
جی.
اور آکسیجن جو ہے وہ 20-21% کہلاتا ہے کہ موجود ہے. تو یہ چیزوں کے اندر کوئی بھی چینج نہیں ہے. جیسے آپ نے بہت صحیح فرمایا کہ جیسے کہ ماس آف دا ارتھ ویسے کا ویسا ہے, اسی طرح یہ کمپوزیشن میں کوئی تبدیلی نہیں آئی. مگر یہ جو کلائمیٹ کا دخل ہوتا ہے یا ویدر کا جو دخل ہوتا ہے, یہ گلوبل وارمنگ کی وجہ یہی ہے کہ یہ جو پہلے ایک مقدار کے طور پہ جیسے کہ یہ ایٹموسفیئر جس کو ہم کہتے ہیں, یہ زمین سے 30,000 فٹ تک, اس کو ہم کہتے ہیں ٹروپوسفیئر.
جی.
ٹروپوسفیئر جو ہے اس میں پلینیٹری باؤنڈریز آتی ہیں ساری, پلینٹ شروع ہوتے ہیں. اور اس کے علاوہ جو 170,000 فٹ کی اگر لمبائی پہ آپ جائیں تو اسٹریٹوسفیئر کہلاتا ہے, جس میں اوزون کی لیئر آ جاتی ہے.
جی.
جو ایک قسم کا بلینکٹ کا کام کرتا ہے, سورج کی روشنی اگر ڈائریکٹ انسان پر پڑے تو وہ اس کو برداشت نہیں کر سکتا.
جی, ہماری وہ پروٹیکشن شیلڈ ہے وہ.
جی ہاں, ویری کریکٹ, آپ نے بہت صحیح فرمایا کہ یہ پروٹیکشن شیلڈ کا کام کرتا ہے. مگر ایک وقت ایسا آتا ہے کہ جب وہ شیلڈ اتنی زیادہ بڑی ہو جائے کہ وہ جو ہمیں جتنی روشنی آنی چاہیے وہ روشنی نہ آ سکے, اور وہ اس سے ڈیسیپیٹ ہو کر دوسری جگہ منتقل نہ ہو, تو وہ جا کے گرمی پیدا کرتی ہے اور وہ ہمارے لیے نیگیٹو افیکٹس آتے ہیں ہمارے کلائمیٹ پر.
جی, لیکن مطلب اگر ہم آواز پہ اس کو ایسے لیں, مطلب ذرا مجھے تھوڑی وضاحت کر دیجیے گا کہ ہمیں پہلے تو ہم اوزون کا مسئلہ سنتے رہے, پہلے اوزون کا مسئلہ شروع ہوا, اس کے بعد پھر ادر چیزیں اسٹارٹیڈ گیٹنگ انوالوڈ, اور کرتے کرتے اب ایسا مجھے لگتا ہے بازگات کہ اوزون پہ تو بات بہت کم ہوتی ہے, باقی ایلیمنٹس کے اوپر بات زیادہ ہوتی ہے. تو اس کا مطلب ہے کہ ہمارا ایک پرابلم تھا, اس کے اندر ہم نے اور پرابلمز اب ایڈ کر لی ہیں.
جی, اوزون کا دیکھیں ایک ہمارا طریقہ کار ہوتا ہے کہ سائنٹسٹ جیسے جیسے وقت گزرا مختلف سائنس نے جنم لیا. اگر آپ پاس دیکھیں تو کتنی قسم کی سائنس کی ٹیکنالوجی نے جنم لیا ہوا ہے, کتنے سائنٹسٹ مختلف اداروں میں الگ الگ انجام دیتے ہیں اپنے فرائض. جیسے کہ آپ نے دیکھا ہوگا کہ ہر ایک کا نام دیا گیا ہے کہ بھائی کوئی میٹیورولوجسٹ ہے, کوئی کلائمیٹولوجسٹ بنا ہوا ہے, کوئی ایرولوجسٹ بنا ہوا ہے. تو وہ مختلف اپنے اپنے شعبے کی وجہ سے انہوں نے اس پہ ریسرچ کر کے یہ ثابت کیا کہ اب جو ہے یہ کلائمیٹ اور یہ جو ہمارے یہاں پرابلمس بڑھ رہی ہیں ان کی وجوہات کو انہوں نے تحقیق کی. اب وہ تحقیق جو وہ بتاتی ہے کہ یہ کیا وجہ ہے, تو کچھ چیزیں ہیں نیچرل. یہ ہماری دنیا کے اندر جو پہلے ایک اسٹیٹک ماحول تھا اس کو بتایا جاتا ہے کہ تقریباً 2.1 بلین ایئرس بیک. اب کہاں 2.5 بلین ایئرس کی بات ہے, اور ہماری جو تحقیقات کی اب جو مختلف سمٹ ہم کر رہے ہیں وہ 90s کی بات ہوتی ہے, 1998 اور 97. تو کہاں 2 بلین ایئرس کی کہانی, اور کہاں ہم اس کو کمپیئر کرتے ہیں آج کے ساتھ.
لیکن اس میں عباس بھائی جو میں سمجھتا ہوں کہ اس کی وجہ ایک تو یہ ہے obviously کہ we never had those technologies to detect and react. وہ ہمارے پاس شاید ان زمانوں میں نہیں تھیں, although کچھ ایسے اسکول آف تھاٹس ہیں وہ کہتے ہیں دیر ور سولازیشن ایٹ دیٹ ٹائم ایز ویل دے ور ایڈ ایز ایڈوانس ایز وی آر اور پر ہیپس بیٹر دین اس. لیکن لیونگ دیٹ اسائڈ میں یہ سمجھتا ہوں کہ اس کی وجہ صرف یہ ہے کہ کیونکہ ان کے پاس ٹیکنالوجی کا فقدان تھا, یہ اتنی زیادہ چیزیں مانیٹر سینسر نہیں کر سکتے تھے, اسٹیٹسٹیکل ڈیٹا اویلیبل نہیں تھا کیونکہ انسٹرومینٹس نہیں تھے. تو میں یہ سمجھتا ہوں, ایک باس بھائی مجھے یہ بتائیے آپ کہ کیا آپ یہ نہیں سمجھتے کہ انسان کی ترقی نے بھی ہماری تباہی میں ایک رول پلے کیا ہے؟
دیکھیے یہ ہمارا ایک اپنا کمپیریزن کرنے کے لیے آپ پہلے تو اس پر آ جائیے کہ پوری دنیا جو ہے اس میں فقط 1/3 زمین ہے اور باقی تمام پانی ہے. اب ایک 1/3 زمین جو ہے وہ ایک کیمسٹری میں ہمارے یہاں فارمولا کہتے ہیں ہم کہ نتھنگ کین بی کریٹڈ نتھنگ کین بی ڈسٹروئڈ. ہم نہ کوئی چیز پیدا کر سکتے ہیں نہ کوئی چیز ڈسٹروئے کر سکتے ہیں. ایک چیز کو ہم یہاں سے جلائیں گے تو اس کے دو کمپوننٹ ہو جائیں گے, جیسے کہ آپ جانتے ہیں کاربن ڈائی آکسائڈ اور جو اس میں ہیٹ نکلی وہ اکٹھا کر لے تو وہ پھر وہی بیلنس کر لیتا ہے. جو ہم اس وقت بتا رہے ہیں کہ ساری مصیبتیں جو ہے وہ انسان نے یہاں پیدا کی ہے, مگر آپ تھوڑی دیر کے لیے سوچیں کہ نیچر ذاتی طور پہ ایسی ایسی حرکتیں خود کرتا ہے. مثلا ہماری پوری دنیا کی تمام گاڑیاں جتنا دھواں نکالتی ہے یہ سب کچھ اکٹھا کر کے جو ڈیٹا کلیکٹ کیا جائے اس کے مقابلے میں فقط ایک وولکینک ایرپشن جو ہے وہ کتنے ملینز آف ٹن گن بلا بار پھینکتا ہے. آپ امیجن کریں کہ اس کا آپ کس اکاؤنٹ میں دے جائیں گے. تو یہ ہم کہتے ضرور ہیں کہ ہماری نئی ماڈرن ٹیکنالوجی نے جو ہمارے یہاں ترقیاں کی اس کے ساتھ ساتھ یہ مصیبتیں بھی پیدا کی, مگر جو نیچرل مصیبتیں نیچر خود پیدا کرتا ہے وہ اس کا کوئی جواب نہیں ہے.
اچھا تو کیا آپ یہ کہنا چاہ رہے ہیں, آپ یہ کہنا چاہ رہے ہیں اور آئی وڈ لائک یو ٹو ایلیبوریٹ آن دس پوائنٹ, وہ یہ کہ جو بھی ہمارے یہاں ماحول سے ریلیٹڈ چینجز آ رہی ہیں ان تمام چینجز میں جو ایک چیز ہم بھول رہے ہیں وہ یہ ہے کہ ایک قدرت کا ایک اپنا رول ہے. ہم وی آر پارٹ آف اے سسٹم اور وہ سسٹم اپنے حساب سے چل رہا ہے اور جس دور میں ہم شامل ہو رہے ہیں یا ہم داخل ہو رہے ہیں یا داخل ہوں گے جس کو ہم ماحولیاتی چینج کہہ رہے ہیں, یہ ایکچولی از پارٹ آف دا گیم, یہ ہونا ہے. از دیٹ واٹ یو آر ٹرائنگ ٹو سے ریگارڈ لیس ٹو آور ڈیمیج ٹو دا انوائرمنٹ؟
جی ہاں بالکل آپ نے صحیح فرمایا. دیکھیے میں اب یہ چاہوں گا آپ کو سمجھانا کہ فرض کرو کہ نیچر کا ایک تصور یا نیچر یہ چاہتا ہے کہ پاکستان میں اب کراچی جیسے شہر میں سنو فال ہو, کینیڈا نے بہت مزے کر لیے اور یہ کوکروچز اور ڈیزرٹس جو ہیں یہ اب کینیڈا جائیں اور یہاں پر ہم اچھے ماحول میں آ جائیں. تو یہ چینج اگر نیچر چاہتا ہے تو اس کو یہ کرنا پڑے گا اور یہ ہمارا ایک جواز بنے گا کہ ہمیں اس کو بلیم کرنا ہے نا. دیکھیں انسان مر بھی جاتا ہے تو نیچر کو کبھی بلیم نہیں کرتے ہم, اس کو ہارٹ اٹیک کہتے ہیں یا سلپ ہو گیا کچھ ہو گیا مر گیا وہ. اسی طرح یہ نیچر کو چینج تو لانا ہے, نیچر کو اللہ میاں نے خود سوچا ہوا ہے. دس از گاڈ آل مائٹی وانٹس اٹ لائک دس.
صحیح
دیکھیں نا 2 ملین ایئرس کے پہلے اگر برف پگھلی تھی تو گلوبل وارمنگ کی وجہ سے پگھلی نا. اس وقت تو ہماری نہ گاڑی تھی اسٹون ایج تھا وہ تو بالکل, اس وقت تو کچھ پتا ہی نہیں تھا کہ کیسی گاڑی کیسا کاربن ڈائی آکسائڈ کا نام بھی نہیں پتا تھا.
بالکل صحیح.
تو اس وقت بھی دیکھیں جنگلات کے اندر ابھی بھی جو آگ لگ رہی ہے, میں اور آپ تو نہیں لگا رہے اس میں جا کے آگ, اس کی آگ سے کیا خیال ہے آپ کا کہ کیا کاربن ڈائی آکسائڈ اس میں کم پلیوٹ ہوتی ہوگی؟ اور کئی دنوں تک مستقل آپ کی تمام ماڈرن ٹیکنالوجی کی فائر فائٹنگ لگنے کے باوجود نہیں بجھ جا سکتے ہیں وہ. یہ تو ایک دنیا کا طریقہ کار ہے, یہ کچھ پاورز ہیں جو ہمارے تھرڈ ورلڈ کے ساتھ کھیلتے ہیں. یہ لوگ ہمیں ڈراتے ہیں دھمکاتے ہیں اور کچھ ہم سے بٹورنا چاہتے ہیں. یہ آگے ہم بات کریں گے بہت تفصیل سے.
ہاں ہاں یہ آپ نے بالکل ہمیں بتانا ہے کہ ایکچولی مینیپولیٹ کیسے کیا جا رہا ہے کہ جو اس وقت چینج ہے اٹ از ڈیفینیٹلی مور ٹورڈز انکلائن ٹورڈز آپ کے مطابق نیچرل ایک اس میں ایک پروسیس سے ہم گزر رہے ہیں اینڈ وی ہیو ٹو گو تھرو اٹ. اینڈ ہاؤ کارپوریشنز جون سی ہیں جو بڑے بزنسز ہیں بڑی طاقتیں ہیں وہ اس کو کس طرح سے مینیپولیٹ کر کے ہمیں اس کو ٹوسٹ کر کے ہمیں بتا رہی ہیں اور اس سے وہ کیا فائدہ اٹھانا چاہ رہی ہیں اور کیا ہے یہ سب کچھ اس کے بارے میں ڈیفینیٹلی آپ سے جانیں گے. تو مجھے یہ بتائیے گا آپ کہ اگر ہم اس کو اس طرح سے لے لیتے ہیں کہ یہ نیچرل ایک فرامینا ہے جسے ہم گو تھرو کر رہے ہیں, اللہ میاں یہ چاہتے ہیں, قدرت یہ چاہتی ہے, نیچر یہ چاہتی ہے, ایک یونیورس جس کا ہم ایک حصہ ہیں, ایک بڑا ٹائنی حصہ ہیں, وہ اس یونیورس میں جو بھی ایک پروگرام سے سب چیزیں چل رہی ہیں اس میں اب یہ ایک وقت آ رہا ہے کہ سیکنڈ ٹائم پروبیبلی کریکٹ می اف آئی ایم رانگ کہ ہم ایک آئس ایج کو ہٹ کرنے والے ہیں.
جی
اچھا
دیکھیں
جی
میں آپ نے چونکہ بہت دلچسپ ٹاپک کو چھیڑ دیا ہے, یہ آئس ایج جو ہے یہ مور پریسائزلی اس کو گلیشیل ایج بھی کہتے ہیں.
جی ذرا بتائیے گا ہمیں اس کے بارے میں.
گلیشیل ایج از اے جنرک گلوب, یہ کہتے ہیں اس کو, جیولوجیکل پیریڈ آف لانگ ٹرم ریڈکشن ان دا ٹیمپریچر. یہ ہم نے اور آپ نے نہیں کیا بلکہ بہت ایک سرد دور سے گزرے ہیں ہم لوگ, جس میں کہ بہت کانٹیننٹل آئس کی شیٹس تھی, پولر آئس کی شیٹس تھی, الپائن گلیشیئرس کا ذکر ہوتا ہے. یہ جتنے بڑے بڑے آپ کو 7 ماؤنٹینس نظر آتے ہیں دنیا میں, جس میں سے کہ پاکستان میں بھی K2 موجود ہے, یہ پہلے نظر ہی نہیں آتا تھا چونکہ یہ اتنا لدا ہوا تھا برف سے کہ اس کے ارد گرد کیا ہے اس کے بارے میں کوئی شناخت نہیں تھی. مگر اس آئس کو پگھلتے ہوئے یہ آئس ایج کا دور ابھی بھی موجود ہے. وی ہیو ناٹ گاٹ آؤٹ آف دا آئس ایج ٹل ٹوڈے. آپ حیران ہوں گے یہ سن کے یہ تو ایک ہمارے یہاں پر یہ دس کولڈ کلائمیٹ آر ٹرمڈ ایز گلیشیئل پیریڈز اور وی آر اسٹل ان دا آئس ایج بیکاز دا گرین لینڈ اینڈ انٹارکٹک آئس شیٹس اسٹل ایگزسٹ. یہ 2000 سال پہلے کی بات ہے کہ ایکسٹینسو شیٹس جو ہے وہ نارتھ امیرکا میں اور یوریزین کنٹیننٹس میں ابھی بھی نظر آ رہی ہیں.
جی
ابھی بھی اگر آپ کینیڈا یا سوئٹزرلینڈ یا سوئس سویڈن میں آپ جائیں تو برف میں لدے ہوئے لوگ وہاں صبح شام ان کو بیلچے سے برف ہٹا کے باہر نکلنا پڑتا ہے. تو دے آر اسٹل ان دیٹ سیم پیریڈ. ہمارے لیے عجب لگ رہا ہے یہ, اور وہ ہمارے بارے میں سوچ بھی نہیں سکتے کہ ہم یہاں پر سبزیاں ہری کھا رہے ہیں.
صحیح صحیح. تو آپ سمجھتے ہیں کہ ابھی ہم اسی پروسیس کا حصہ ہیں, یعنی دا نیکسٹ آئس ایج ہیز ناٹ یٹ سٹارٹڈ.
یس ایگزیکٹلی, اٹ از ناٹ سٹارٹڈ بٹ اٹ از اینڈنگ. ایز اے میٹر آف فیکٹ وی آر اسٹل گوئنگ آن ان دا آئس ایج. اور میں آپ کو ایک بڑی دلچسپ بات بتاؤں کہ تقریباً دیر ہیو بین 5 میجر آئس ایجز ان دی ارتھ. میں اس کے بارے میں اور تفصیل سے آپ کو بتا سکتا ہوں کہ دیکھیں اس میں جو گلیشیئرز ہیں ایویڈینس بتاتے ہیں 3 طریقے سے. ایک تو ہوتا ہے یہ جیولوجیکل. ہمارے پاس جتنے گلیشیئرز ہیں ان کو سائنٹسٹ نے انالائز کر کے بتایا کہ دیکھو یہ اس دور سے اس دور تک کی علامتیں ثابت کرتی ہیں. دا فرسٹ آئس ایج واز ایز بیک ایز 2.5 بلین ایئرز.
جی
امیجن, اس وقت تمام آئس کے اندر لدی ہوئی تھی دنیا.
صحیح صحیح. تو آپ مطلب اگر ہم اس کو اس طرح سے لے لیتے ہیں کہ ٹھیک ہے جی کہ ایک آئس ایج ہے, وی آر اسٹل ان دا آئس ایج, اور یہ اس کا ایک فیز ہے جس سے ہم یہ گزر رہے ہیں, اور جو چینجز آ رہی ہیں وہ آنی ہیں. آپ یہ بھی ایگری کر رہے ہیں؟ جی جی
آئس ایج اب دیکھیں چونکہ پگھلنا شروع ہوا ہے, یہ گلوبل وارمنگ اس کا ہم سبق بتا رہے ہیں کہ کیوں ہو رہا ہے. یہ گلوبل وارمنگ کی وجہ سے برف پگھلنا شروع ہو گئی ہے. دیکھیں فرسٹ پیریڈ جیسے میں نے آپ سے عرض کیا کہ 2.5 بلین ایئرز اگو دا فرسٹ ایج واز دیٹ. اس کے بعد 850 سے لے کے 630 ملین ایئرز کے بعد سنو بال ارتھ کہلاتا تھا. اب اس کو کہتے ہیں وہ سنو بال ارتھ, جس کی وجہ سے کہ آج بھی آپ دیکھیں تو کئی جگہوں پر پہاڑوں پہ فوسائل فیول وغیرہ نظر آتے ہیں. اب وہ نمایاں نظر آنے لگے ہیں.
صحیح.
ہم جو سسٹمک سروے کے ذریعے آئل وغیرہ ایکسٹریکٹ کرتے ہیں نکالتے ہیں.
صحیح.
میں آپ کو ایک بہت انٹرسٹنگ بات بتانا چاہتا ہوں یہاں پر کہ ہمیں دنیا بتاتی ہے کہ ہمارے پولیوشن سے ہم سمندر کو پولیوٹ کرتے ہیں, ہماری مچھی مر رہی ہے, ہمارے جانور انہیبیٹڈ تباہ ہو رہے ہیں, یہ مین گروپ تباہ کر رہے ہیں ہم لوگ. کیا میں سوال پوچھ سکتا ہوں کہ کیا جو ڈائنوسرز تھے اتنے بڑے 32 فٹ لمبے, ان کو کس نے مارا ہے؟ ہم نے اور آپ نے تو دیکھا بھی نہیں ہے. تو وہ کیسے مر گئے؟ کون سا پولیوشن پھیلا تھا اس وقت؟ تو وہ بھی تو مرے نا, جس کی وجہ سے کہ آج دن تک ہم آئل ایکسٹریک کر رہے ہیں, تیل نکال رہے ہیں زمین سے.
صحیح صحیح. عباس بھائی میں اب کیونکہ ہمارے آپ کین یو امیجن کہ ہمارے پروگرام کا آدھا وقت گزر چکا ہے سامعین, اور ابھی ہم جو صرف اسٹیبلش کر پائے ہیں وہ یہ ہے کہ یہ جو گلوبل وارمنگ ہے ایکچولی یہ کیسے ہو رہی ہے, اس کا یہ از اٹ اے پارٹ آف اے پروسیس اور اٹس اے چینج بیکاز آف ایکشنس جو ہم لیتے ہیں ان کے ریئیکشنس پہ, اس پہ ہم نے بات کی ہے. میں اب چاہوں گا کہ عباس بھائی سے یہ پوچھنا کہ ایکچولی یہ جو بھی چینج آ رہی ہے, لیٹس ٹیک یور پوائنٹ آف ویو رائٹ, کیونکہ مسئلہ تو وہاں کا وہاں ہے, اس کے ریزن کیا ہیں اس کو ہم اسٹیبلش اس طرح سے کرتے ہیں کہ ایک نیچرل پروسیس. مجھے یہ بتائیے کہ کیا چینجز آپ ایکسپیکٹ کر رہے ہیں فرام ٹوڈے فار دا نیکسٹ 15-20 ایئرس ٹائم, ہماری جو اگلی جنریشن ہے جب ہماری ایج کو وہ پہنچیں گے تو اس وقت کیا ہوگا اور کیا چینجز آپ ایکسپیکٹ کر رہے ہیں؟ ہم اس کو کور کریں گے اور اس کے بعد پھر اگلے ہاف کے اندر ہم جو بات کریں گے آبویسلی کہ اس کے پیچھے سچ ہے کیا, اس کی بات کریں گے, اور پھر آخر میں جو حصہ ہوگا کہ ہمارا رول کیا ہونا چاہیے. تو میں یہ بتائیے کہ what are we expecting basically?
Sir, actually, you know, जो बताया मैंने जैसे आप सोच किया कि तकरीबन नहीं तो अभी 10,000 साल गुजर रहे हैं जो अभी तक कंटिन्यू हो रहा है उसी का रिएक्शन. अभी जिस दौर में हमें ये 10,000 years की जो हिस्ट्री है वो कंटिन्यू कर रही है ग्लोबल वार्मिंग की वजह से हमारे समंदर की सतह जो है ये ऊपर आ रही है. इकोसिस्टम पूरा डिस्टर्ब है, कई स्पीशीज मर गई हैं, वो बिल्कुल यहाँ से गायब हो रही है, जो समझ लें वो उसको बर्दाश्त नहीं कर पा रही. इसकी वजह से क्या होता है कि ग्लेशियर्स पिघलने की वजह से पानी पिघल रहा है और उसके पानी की वजह से फ्लड्स हम एंटिसिपेट कर रहे हैं.
मतलब ये जो ग्लेशियर्स हैं हमारे K2 के ऊपर, हमारी जो हिमालय सीरीज है इसके ऊपर तमाम जो ग्लेशियर्स हैं दे आर मेल्टिंग ऑफ कोर्स. जी जी.
और उसकी वजह से पानी की सतह बढ़ने से क्या है कि वो फ्लड की सूरत अख्तियार कर रही है और इसकी वजह से साइक्लोन्स हैं, इसमें स्ट्रॉन्ग विंड्स डेवलप होती है और इसके साथ साथ जो है वो आपने देखा है कि सुनामी पहले कभी हमने नाम तक नहीं सुना.
जी बिल्कुल बिल्कुल.
हमारी अभी मौजूदा में 2 सुनामी आ गए. तो ये सारी उसी की है कि जैसे जैसे प्रेशर्स के डिफरेंस होते हैं वहां पर ये डेवलप होता है और ये किसी भी वक्त. और सबसे बड़ी लानत कहने कि हम लोगों ने एक नया काम शुरू कर दिया है कि हम जमीन को रिक्लेम करते चले जा रहे हैं, समंदर को पीछे घसीटते जा रहे हैं.
इसकी थोड़ी सी मिसाल दीजिएगा ताकि लोग समझ सकें कि रिक्लेम जो होता है ये होता क्या है, थोड़ी सी मिसाल दीजिएगा. मैं वैसे थोड़ा सा ऐड कर देता हूँ यहाँ पे कि दुबई इज वन सच एग्जाम्पल जहाँ पे रिक्लेम किया जा रहा है समुद्र से. जी कहिए.
तो उसमें सब जैसे कराची में भी हमारे यहाँ पर था, काफी हद तक हम दूर बैठे हुए थे समंदर से, आज उस जगह पे मल्टी स्टोरी बिल्डिंग्स नजर आ रही हैं.
जब
ये सारी चीजें हम समंदर को धकेलेंगे तो उसकी सतह जो है वो बड़ी होती जाएगी.
बिल्कुल सही.
एंड द टाइम वुड कम कि द वाटर विल ट्राई टू सीक इट्स ओन लेवल. जब वो वापस आएगा तो तबाही मचेगी कि भाई यहाँ पर इतने लाखों मकान थे सब तबाह हो जाएंगे क्योंकि वाटर इज ब्रिंग इट बैक टू दिस लेवल.
सामीन यहाँ पे मैं एक छोटी सी एक मिसाल दे के आपको ये वाजे करूंगा कि जो आवाज भाई कहना चाह रहे हैं. आप यूं समझिए कि आपने जो पानी है वो एक देगची में डाला हुआ है, 2 ग्लास पानी, और आप उसको फैला हुआ है वो. अब आप उठा के जब उसको ग्लास के अंदर डालने की कोशिश करेंगे तो ऑब्वियसली जगह कम होगी, वाटर का लेवल ऊंचा होगा बनिस्बत के जो वाटर का लेवल देगची में था. उसकी वजह से जाहिर है कि एक आपने ये कर तो लिया, लेकिन विद द एज यानी 1 साल नहीं 2 साल नहीं 10 साल 20 साल 50 साल 100 साल उसमें उसके अंदर इतनी वो एक कुवत एक एनर्जी उसमें डेवलप होगी कि इट वुड स्टार्ट रशिंग आउट. ये अपने जो अगर आप ग्लास की मानत ले लें तो ग्लास का जो ऊपर का हिस्सा उसे ये बाहर निकलने की कोशिश करेगा और बाहर निकलेगा और तबाही आएंगी. क्या आप यही कहना चाह रहे हैं आवास भाई?
बिल्कुल सही आपने फरमाया, वेरी राइट, वेरी गुड एग्जांपल. इसे काफी हद तक वजाहत हो जाती है कि देखिए हम एक चीज को स्क्वीज करेंगे तो वो फिर सर उठाएगा. तो वी हैव टू बी मेंटली बी प्रिपेयर्ड कि ये जब फ्लड्स आएंगे तो फ्लड्स कहाँ तक पहुंचेंगे, उसकी जमीन कहाँ तक है ये हमें सब पता है ऑलरेडी. हमें आगाही है जिस जगह पर तबाही मचती है वहाँ हर साल आप देखते हैं कि अगेन द ड्वेलिंग टेक्स प्लेस और फिर हम कहते हैं कि यहाँ इतनी तबाही हो गई. दिस इज बिकम लाइक यू नो रूटीन. We are not actually taking the proper steps कि इसको हम किस तरह हल करेंगे, मगर ये हालात के मुताबिक एक बहुत स्ट्रेट स्टेटमेंट है कि the heat travels from the higher level to the lower level always, like water flows from the higher level to the lower level. ऊपर की सतह से लेके नीचे की तरफ जाएगा तो वो अपनी जगह वापस कायम करेगा. और जैसे मैंने कहा कि 1/3 दुनिया में जमीन थी और बाकी सारा पानी था. हम कोशिश कर रहे हैं अपनी होशियारी से जमीन को बड़ा करने की, तो वो बड़ी तो नहीं होगी, वो वापस वही जगह अपने इख्तियार करेगी. यार
सही सामिन, यहाँ पे मैं आपको एक छोटा सा एक और एग्जांपल दे करके आई ट्राई टू क्लियर एक चीज कि एक वेदर का एक साइकिल है, एक सिस्टम है, बड़ा सीधा सा है भाई जहां तक मैं इसको समझ पाया हूँ सामिन. वो ये है कि ग्लेशियर्स पे जो है यानी अगर आप अपने सबसे पहले अपने प्लैनेट को एक ग्लोब की शक्ल में अपने सामने रखिए, यू कैन ऑलवेज यूज गूगल बेसिकली फॉर इट, कि गूगल अर्थ को अगर आप देखें तो अर्थ आपके सामने होगी, तो आप उसका ऊपर से जब व्यू लेंगे तो आपको ये अंदाजा होगा कि कुछ चीजें हैं जो कि ऊपर हैं जो नॉर्थ की तरफ हैं और फिर वो साउथ की तरफ ट्रेवल कर रही हैं, यानी जो दरिया हैं जो समंदर हैं वो नॉर्थ से साउथ की तरफ चल रहे हैं. उसकी वजह यह है कि जितना आप ऊपर की जानिब होंगे दुनिया में ऑब्वियसली वो एक ढलवान की तरफ चलेगा सब कुछ, तो ऊपर जो बर्फें पिघलती हैं उसका पानी दरियाओं में से होता हुआ समंदर में गिरता है, समंदर में उस पर बनते हैं जनाब बादल, बादलों को लेकर के हवा चलती है और प्लैनेट का जो हिस्सा है जहाँ पे पानी नहीं है वहाँ पे पानी पहुँचाती है। आप देखिए कि हमारी कुदरत अल्लाह पाक ने ये क्या एक सिस्टम है, और ये अरबों साल से चल रहा है, यानी कि वो आएंगे बारिश होगी फिर वो बारिश का पानी बहता बहता ढलवान की तरफ फिर दरिया में नदी में शामिल होगा, नदी दरिया में शामिल होगी, दरिया जाके समुद्र में गिरेगा। सो दिस साइकिल वॉज देयर। माई क्वेश्चन टू यू अब्बास भाई इज कि क्या ये हमने साइकिल डिस्टर्ब कर दिया है?
बिल्कुल हमने डिस्टर्ब किया, इसलिए कि देखिए अल्लाह मियां ने दुनिया में इट इज देयर अ सेइंग कॉल्ड वाटर वाटर एवरीवेयर बट नॉट अ ड्रॉप टू ड्रिंक, ये बहुत एक कॉमन है कि पानी पूरी दुनिया में इतना पानी होने के बावजूद लोग बेचारे बर्तन के साथ पानी ढूंढ रहे हैं, क्योंकि फकत दुनिया में पीने का पानी 4% है और कुछ बताते हैं फकत 3% है, जिसमें से कि 2% तो ग्लेशियर्स के पास इस्तेमाल हो जाता है। अब 1% में हमें पानी पीने का इंतजाम करना है। अब 1% पानी, जबकि अल्लाह मियां बारिश आपने बहुत खूबसूरती के साथ आपने साइकिल को डिस्क्राइब किया, इस डिस्क्रिप्शन से ये वाजे हो गया कि बारिश दोबारा अल्लाह मियां रखता नहीं है, पानी बारिश के जरिए दोबारा बरसाता है। अब हमने अपने इंतजाम नहीं किए हुए कि अपने बर्तन बना के रखें या अपनी जगह बना के रखें या डैम्स बना के रखें जहाँ ये मीठा पानी इकट्ठा हो जाए, तो वो पानी जाके दोबारा समंदर में चला जाता है, इसकी वजह से ये पानी की स्कैसिटी बढ़ती चली जा रही है। और ये एक निज़ाम है, दिस इज़ एक्चुअली अ टोटल एक किस्म का बैलेंस है अल्लाह मियां ने जो रखा हुआ है, नेचर हैज प्रोवाइडेड द होल सिस्टम।
तो इस पे ये मुझे बताइए कि हम क्या रोल प्ले कर रहे हैं, हम मतलब हमें क्या करना चाहिए जो हम नहीं कर रहे, मतलब कौन सी ऐसी हमारी आदत हैं कि जो इसमें एक इस सारी जो वेदर सिस्टम है इसको चेंज करने में हम लोग, एक तो आपने जैसे बताया कि जो रिक्लेमिनेशन हो रही है, रिक्लेम करते हैं हम लैंड के लिए समुद्र को, दैट्स वन रीजन, व्हाट इज द नेक्स्ट रीजन यू हैव?
देखिए दूसरी रीजन ये है कि हम लोगों ने अपने वसाइल से बढ़कर कुछ चीजों को खामा खाई का बढ़ा रखा है, आई मीन व्हाट इज नॉट नीडेड बट वी आर एब्सोल्युटली यूजिंग इट। फॉर एग्जाम्पल हमारे यहाँ जितनी भी इस वक्त जो हमें जो खतरा है या हमें जो परेशानी हो रही है वो है हमारा मैन मेड पोल्यूशन। वो पोल्यूशन किस शक्ल में है, जैसे कि हम लोगों ने कई प्लास्टिक की चीज़ों को अपना लिया है जबकि कागज़ की चीज़ें इस्तेमाल होती थी, बायोडिग्रेडेबल होता था, तो वो चीज़ें ख़त्म करके फ़कत आपके अपने सऊदी अरेबिया के अंदर आप देखें कि फ़कत मॉर्निंग में जो डस्टबिन भरता है वो कितना फालतू कचरे से होता है जो कि बायोडिग्रेडेबल, उसमें कुछ भी नहीं होता, हर चीज़ पैकेट में आने लगी है जो कि हम अवॉइड कर सकते थे।
जी हाँ बिल्कुल, और इसमें सामीन मैं इंटरप्ट करूंगा अब्बास भाई को, इसमें जो हम रोल प्ले कर सकते हैं वो ये है कि जब भी आप ग्रॉसरी शॉप पे जाइए, जब भी आप कुछ अपने लिए खरीदने के लिए बाजार में जाइए, सब्जी लेने जाइए, घर का सामान लेने जाइए, कोशिश कीजिए कि या तो आप प्लास्टिक के लफाफे एक्सेप्ट ही नहीं करें, और अगर आपके लिए मुमकिन नहीं है या दुकानदार के पास लफाफे जो से कागज़ के नहीं हैं वो प्लास्टिक के लफाफों में आपको चीज़ें देना चाह रहा है, तो ट्राई इट कि आप एक लफाफे में ज़्यादा चीज़ें रखें ताकि आप कम लफाफे इस्तेमाल करें। एक छोटी सी बात है लेकिन ये क्या फ़र्क ला सकती है। जी अब्बास भाई
दूसरी चीज़ अब यह है कि हमारे पास कई चीज़ें हम लोगों को देखने की है कि हमें कहीं अब ऑल्टरनेट एनर्जी की तरफ चलें आप, कि हम लोगों के यहाँ पर जो हैं वो हमारे गोरे साहब आके बताते हैं कि आपकी सीमेंट की फैक्ट्री को हम गैस से चला रहे थे जो कि आइडियल होती थी, उसे हमने देखे तब्दील कर दिया कोल में।
अच्छा।
अब वो कोल को तब्दील करके हमने डीजल में तब्दील कर दिया और फिर हम दोबारा ला रहे हैं उसको गैस पर और डीजल पर, जो चीज़ें महंगी होती जाती है, तो एक तो हमारे लिए तमाशा बनाते हैं थर्ड वर्ल्ड वाले आके, जो उनका अपना वेस्टेड इंटरेस्ट होता है
जी।
हमें चाहिए कि हम अल्टरनेट एनर्जी की तरफ जाएं, हमें चाहिए कि हम अब जो कहें वो विंड मिल्स की तरफ सोचें, हमें सोलर एनर्जी की तरफ कुछ रिसर्च करना चाहिए, और कम से कम हम अपनी चीज़ों को इस्तेमाल करें जो कि कार्बन को फैलाती है।
अच्छा थोड़ा सा मैं यहाँ से मौजू के अंदर रहते हुए एक छोटे से इससे सब क्वेश्चन काइंड ऑफ थिंग कि ये जो आपने अभी विंड की पावर की इस्तेमाल हवा की ताकत की इस्तेमाल की आपने बात की, विंड टर्बाइंस के सिलसिले में थोड़ा सा बताइएगा कि क्या ये मुख्तसर सा कि क्या ये मुमकिन है कि एक इंडिविजुअल लेवल पे भी आप एक विंड टर्बाइन बेस्ड एनर्जी जनरेशन का कोई बंदोबस्त कर सकें पाकिस्तान के अंदर और किन इलाकों में, हो सकता है अगर आपके पास मतलब इसके बारे में एक्सटेंस अगर हो इन डेप्थ जवाब तो जरूर दीजिएगा।
सर इसमें पाकिस्तान में ऑलरेडी हम काफी काम कर चुके हैं और काम इस वक्त हमारे यहाँ ऑपरेशनल भी है। कई हमारे सिंध के इलाके में ऐसी हम लोगों ने तजर्बे किए हैं जब विंड की हमारी मिल्स चल रही हैं। अब वो विंड की आपको पता है कि चूंकि टेक्नोलॉजी नई है इसे हम सस्टेन नहीं कर पा रहे हैं। हमारे यहाँ चूंकि कोई चीज़ लग जाती है उसको हम मेंटेन नहीं कर पा रहे हैं। बाकी हमने तजर्बे किए हैं यहाँ पर काफ़ी सक्सेसफुल है वो
जी। अच्छा आवास भाई, अब मैं ये चाहूंगा कि आप मुख्तसरन जो और ऐसे वजूहात हैं कि आपने एक तो ये डिग्रेडेबल मटेरियल की बात की, और ऐसी कौन सी वजूहात हैं जो समझते हैं कि इस मसले में पेचीदगी ज्यादा कर रही है?
देखिए हमें सबसे पहले तो ये सोचना है कि हमारे यहाँ जितना भी ट्रेवल का जो इंतजाम है, ट्रांसपोर्टेशन इज वन ऑफ द बिग सोर्स ऑफ इमिशंस, उससे हम कम किस तरह कर सकते हैं कि दुनिया में आपने देखा होगा कि मैंने ट्रेवल किया है मेट्रो के अंदर ट्रेन के अंदर सफर कहीं मिलों का मिनटों में हो जाता है, और हमारे यहाँ चूंकि रेलवे सिस्टम बहुत ही नाकस है पाकिस्तान में, अभी तक हमें चाहिए कि रेलवे को इम्प्रूव करें, मेट्रो को लेकर आए, चाहे हमें वो बोरो करना पड़े किसी मुल्क से, वो लोन हमारे लिए बेहतर होगा बजाय इसके कि हम गाड़ियां मंगवाएं छोटी छोटी। दिन भर इतना ट्रैफिक का रुझान बढ़ता चला जा रहा है, उसकी बजाय में इससे मेट्रो वगैरह टाइप की इस्तेमाल करनी चाहिए, रेलवे सिस्टम को इम्प्रूव करना चाहिए
जी। और एज इंडिविजुअल आप क्या समझते हैं कि मुझे क्या करना चाहिए, क्या जो मैं कर रहा हूँ वो मैं गलत कर रहा हूँ?
देखिए हम आपको हम जो कुछ कर रहे हैं अपने वसाइल में रहते हुए आई थिंक वी आर डूइंग अ वंडरफुल थिंग। अगर मैं आपको थोड़े से कुछ थोड़े फैक्ट और फिगर्स के अंदर बताऊं
जी बताइए,
दुनिया में हमें जितना डराया और धमकाया जाता है, जितना पोल्यूशन की ये बात करते हैं, ये लोग जो हैं दुनिया में इस वक्त खुद जो बड़े पावर्स हैं वो इनके जिम्मेदार हैं, जो हमें बताते ही नहीं अपने फैक्ट और फिगर्स, वो हमें बताते हैं कि आप लोग इसके अंदर इन्वॉल्व हैं। एक दुनिया की रिपोर्ट है अमेरिकन ने जो शाया की थी, उसमें 80% जो टोटल ग्रीन हाउस गैस के अंदर इमिशंस हैं वो डेवलप कंट्रीज करती है। इसमें डेटा बताता है हमें, उसमें डेटा बताता है कि सबसे नंबर वन जो है वो चाइना है, जो 2.9 मिलियन टन कार्बन डाइऑक्साइड हवा में छोड़ता है, जो कि 23% है पूरी दुनिया के शेयर में। नंबर दो अमेरिका है जो 18% का कंट्रीब्यूट करता है, और तीसरा यूरोपियन यूनियन है जो 14% करता है, जबकि पाकिस्तान जो है वो 0.1 मिलियन कंट्रीब्यूट करता है, और सऊदी अरेबिया जो है वो तकरीबन नहीं तो चौथे चौदवा नंबर है उनका, 1.4 फकत शेयर कंट्रीब्यूट करता है इसमें। तो ये हमें खामा कहीं का एक किस्म का इन्होंने हवा बनाया हुआ है, और इसका जो पर्पस कुछ और है जो मैं आपको इसके बाद बताऊंगा तफसील के।
जी बिल्कुल सामीन, हम पहुंच चुके हैं अपने प्रोग्राम के एक्चुअली आई हैड टू टेक अ ब्रेक आफ्टर 30 मिनट्स, लेकिन हम वक्त भी का पता ही नहीं चल रहा, आज टॉपिक कुछ ऐसा हमारे लिए अहम भी है और इंटरेस्टिंग भी है कि जिसके बारे में हम जूं जूं बात करते जा रहे हैं तो और गहराई में जा रहे हैं उस सिलसिले में। लेकिन डेफिनेटली हमें जो एक और चीज़ कवर करनी है वो ये है कि जो जिस चीज़ के बारे में अब्बास भाई हमें बताना चाह रहे हैं, इंकशाफ करना चाह रहे हैं, हमारे साथ शेयर करना चाह रहे हैं, वो एक्चुअली है क्या कि क्या ये सब कुछ हो रहा है और हमें किस तरह से ये सब कुछ बताया जा रहा है और हमारा अब रोल क्या होना चाहिए, इन तमाम चीज़ों की हमने बात करनी है। कहीं मत जाइएगा, हमारे साथ रहिएगा। एक लेते हैं छोटा सा ब्रेक, ब्रेक के बाद वापस आएंगे और वो तमाम सवाल जो कि आपके जहन में हैं मैं भी जानता हूँ, हमने वो पूछते हैं आवाज़ भाई से कि भैया हम अपनी जो अगली नस्ल है उसके लिए किस तरह की ज़मीन छोड़ के जाएँ, उस ज़मीन को उस तरह से छोड़ने के लिए हमें क्या क्या करना चाहिए, क्या क्या जो बुनियादी चीज़ें हैं हम अपनी ज़िंदगी में चेंज ला के ला सकते हैं और उससे ये सब कुछ बेहतर कर सकते हैं। क्योंकि जहाँ तक मैं समझ पा रहा हूँ वो ये है कि भाई जो आ रहा है वो तो आएगा, उसको तो आप रोक नहीं सकते। यू हैव टू एडजस्ट योर सेल्फ, हमें अपने आप को एडजस्ट कैसे करना है, कैसे अपने सर्वाइवल के मैकेनिज्म मेथड्स और चीज़ों को उन एलिमेंट्स को मॉडिफाई करना है कि जो इंसान की ज़िंदगी है वो कायम और दायम रहे, ये ज़िंदगी ये हमारा जो प्लानट है ये उतना ही खूबसूरत रहे कि जितना आज ये खूबसूरत है। यही चीज़ है जो कि हम अपने नेक्स्ट जनरेशन को देना चाह रहे हैं। कहीं मत जाइएगा, हमारे साथ रहिएगा। आई विल टेक अ शॉर्ट ब्रेक एंड बी बैक सून।
Gup Show. The lighter side of serious issues.
Presented by TNT.
جی سامعین ویلکم بیک. جی آواز بھائی بتائیے آپ کیا سمجھتے ہیں سچ ہے کیا آخر؟
دیکھیں اس میں جیسے میں نے آپ سے پہلے کہا کہ اس میں پولیٹکس ہے جو گلوبل وارمنگ کے نام سے بہت سے ملک انوالوڈ ہوئے ہیں. کہیں آپ نے سننا ہوگا کہ سب سے پہلے جو ہے ایک کنونشن بلایا گیا جس کا انہوں نے نام دیا 1997 میں ارتھ سمٹ.
جی بالکل
کہیں ریزولوشن پاس کیے انہوں نے اور دوبارہ پھر یہ 2005 میں کیوٹا پروٹوکول کے نام سے بہت مشہور ایک کنونشن مرتب کیا گیا جس کو یونائٹیڈ نیشنز فریم ورک کنیکشن آن کلائمیٹ چینج کے نام سے تھا. یہ جس میں کہیں قرارداد پاس کی گئی کہ ایسا نہیں کرنے دیں گے دوسرے ملکوں میں جہاں یہ چیزیں لگتی ہیں. پھر کوپی ہیگن کے اندر 2009 میں آیا
جی.
ارتھ سبمٹ ہوا 1997 کے بعد پھر آخر میں 2005 میں یورپین یونین ایمیشن ٹریڈنگ اسکیم آئی جو دنیا کی سب سے بڑی ملٹی نیشنل گرین گیس کی ٹریڈنگ اسکیم کہلائی جاتی ہے. اس سب کا مطلب کیا تھا؟ یہ پرپز کیا تھا؟ پرپز فقط ایک ہی تھا کہ ورلڈ اکانومک فورم نے یہ ڈیسائیڈ کیا جس میں کہ فورڈ، ٹویوٹا، برٹش ایئر لائنز، برٹش پیٹرولیم جیسی کمپنیاں شامل تھی کہ ان لوگوں کو ہاتھ مروڑ کے یہ کہا جائے کہ آپ لوگ جو ہے وہ کاربن ڈائی آکسائڈ چھوڑنے کی وجہ سے گلوبل وارمنگ ہوتی ہے. اور پرپز کیا تھا؟ وہ تھا ان کو ایمیشن ٹیکس جمع کرنا. یہ اب دنیا میں ایک آہستہ سے لاگو کرنا چاہتے ہیں ایمیشن ٹیکس جس کو کاربن ٹیکس بھی کہا جاتا ہے، انرجی ٹیکس بھی کہا جاتا ہے. اور جتنی دنیا میں بڑے ملکوں میں سے ایمیٹرز ہیں ان کو بہت سارا پیسہ جمع کریں گے یہ لوگ. اور اس کی وجہ کیا ہے آپ کو میں سمجھا سکتا ہوں؟
جی جی ضرور تفصیل سے بتائیے ہمیں عباس بھائی، یہ تمام بات ہمیں تفصیل سے سمجھائیے تاکہ ہمیں سمجھ آ جائے.
یہ یونائٹیڈ نیشنز کا جو یہ فریم ورک ہے اس کے اربوں ڈالرز کا خرچہ ہے. اور یہ اربوں ڈالرز کہاں سے لائیں گے؟ تو یہ انہوں نے ایک پریٹیکس رکھی ہے کہ یہ گلوبل وارمنگ کا ایشو بنایا جائے. اس میں ہزاروں لوگ پل رہے ہیں اس وقت جس کا کوئی جواز ہی نہیں ہے، ریسرچ ہے اور جتنا آپ اس پہ سوچ سکتے ہیں کہ ان چیزوں کی وجہ سے یہ تمام ملکوں سے پیسے اکٹھے ان کو کرنا ہے اور خاص کر کے جو آئل پروڈیوسنگ کنٹریز ہیں ان کے اوپر بوجھ ڈالنا چاہتے ہیں. جبکہ ان کی اپنی ایک کمیٹی نے ایک بہت بڑی کمیٹی بنائی اور جس کا نام انہوں نے رکھا کہ ڈیٹا کلیکشن کاربن ڈائی آکسائڈ انفارمیشن انالیسس سینٹر. اب دیکھیں آپ سوچیں کہ اس کی انالیسس آپ کس طرح کر لیں گے. جیسے میں نے آپ کو مثال دی کہ جس جگہ وولکینک ایرپشن ہوتا ہے کہتے ہیں اس سے کوئی نقصان نہیں ہوتا، اگر یہ بتائیں گے کہ اس سے نقصان ہوتا ہے تو ٹیکس اللہ میاں سے تو لینے سے رہے یہ لوگ، سب سے بڑا تو ٹیکس وہاں سے آئے گا. جس طرح کہ جو فارسٹ جلتے ہیں ایک ساتھ جس سے کہ پتہ نہیں کتنے بلینز آف ٹنس کاربن ڈائی آکسائڈ ریلیز ہوتی ہے، تو یہ ہم تو نہیں کر سکتے تو اس کے اوپر ٹیکس نہیں لے سکتے یہ لوگ.
لیکن عباس بھائی جی، عباس بھائی میں یہ سمجھتا ہوں کہ اس کو اگر میں لوں گا تو میں تو یہ لوں گا نا کہ ایک انسیڈنٹ ہو رہا ہے یعنی گلوبل چینج ویدر میں آ رہی ہے اور یہ اس کو مینیپولیٹ کر کے اس سے فائدہ اٹھا رہے ہیں، یعنی یہ تو دیٹس ون اسپیکٹ آف اٹ. لیکن جو ریئلٹی ہے اس کی جو اگر آپ بات کرتے ہیں اس کا مطلب ہے گلوبل جو یہ جو کلائمیٹ چینج آ رہی ہے اٹ از ارریورسیبل، وٹ ایور وی ڈو اٹ از ارریورسیبل.
ایکچولی یو نو وٹ ایور وی آر ٹرائنگ ٹو ڈو از کیپنگ آور سیلفز ہیپی بٹ وی آر ناٹ کنٹریبیوٹنگ. اٹس اے پی نٹس، یو نو یہ ایسی بات سمجھ لیں آپ کی کہ مرغی کے سر کے اوپر تھوڑا سا پتا گرے وہ کہ آسمان گر رہا ہے.
اچھا تو یہ مطلب یہ ہے کہ اس کا میگنیچیوڈ بہت بڑا ہے، بہت ہیوج ہے اور جو ہم کنٹریبیوٹ کریں اٹ از ٹو اسمال، آلدو اٹ مے میک اے ڈفرنس بٹ ناٹ ٹو دا ایکسٹینٹ کہ جی سب کچھ ریورس ہو جائے.
نو 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 اٹ از نیگلیجیبل بیکاز یو نو وی کین ناٹ کمپیئر آور سیلز ود دی بگ پاورز، یو نو واٹ دے آر ڈوئنگ اٹ از سم تھنگ مچ مور دین واٹ وی آر ڈوئنگ ان آور پارٹ آف دا ورلڈ.
بتائیے گا مجھے اس کے بارے میں.
دیکھیے اس میں ہمارے یہاں جس کہا کہ ہمارے پاس یہاں پر کچھ بھی نہیں کر رہے ہیں. مثال کے طور پہ ہماری سیمنٹ فیکٹریز آل پٹ ٹوگیدر جتنا وہ پولیوشن کرتا ہے اس میں فقط بایولوجیکل سمندر کی جو جانور ہوتے ہیں جو ڈیکے ہوتے ہیں مرتے ہیں اس کی جو کہ جس میں سے وہ چیزیں نکلتی ہیں جو کہ انٹالریبل ہے تو وہ ہم اتنا کر سکتے ہیں کہ اس کے بارے میں ہم سوچ بھی نہیں سکتے. تو یہ سب ایز آئی ٹولڈ یو کہ دیز آر کمپیریٹیو کہ واٹ از دا ایمیشن جنریٹڈ. They want to sell something, you know, to us by declaring our stuff to be all wrong. They are doing everything wrong. Hamare natural gas ko dekhe, हमारे यहाँ पाकिस्तान में नेचुरल गैस अवेलेबल है, उससे हम लोगों ने मल्टीनेशनल्स ने उससे फर्टिलाइजर बनाना शुरू कर दिया, जबकि फर्टिलाइजर बनाने से वो हमें कोई फायदा नहीं करता सिवाय इसके कि वो वॉरफेयर एजेंसीज वाले ले जाते हैं टू प्रोड्यूस एक्सप्लोसिव्स, और जबकि वही वाला फर्टिलाइजर की बजाय अगर हमारे डोमेस्टिक की तरह यूज किया जाए तो इतना पोल्यूशन भी कम होगा और अच्छा है, नीड गैस विच वी आर डिप्राइव्ड ऑफ, उसको लोड शेडिंग कर रहे हैं।
इस तरह
वही वाली चीज,
जी जी कही,
वही वाली चीज जो हमारे गाड़ियों में इस्तेमाल होती है सीएनजी पाकिस्तान में, वी हैव गॉट द बिगेस्ट रेशियो इन द वर्ल्ड वेयर आवर कार्स आर ऑल लोडेड विद द सीएनजी सिलेंडर्स, तो उनको ये पसंद नहीं है कि ये मुल्क तरक्की कर सके, तो इसके गैस की तरफ उन्होंने ध्यान डाल के हमें उन्होंने तबाह पे रख दिया कि इनको पेट्रोल पे और उस पर लगा रखे ताकि ये इम्पोर्ट ही करते रहे। इज ऑल पॉलिटिक्स, यू नो, मोर पॉलिटिक्स देन द रियलिटी।
सही, लेकिन एक एक जो चेंज है वो तो इमिनेंट है, वो चेंज अगर आ रही है तो मुझे ये बताइए कि व्हाट वी शुड एक्सपेक्ट इन नेक्स्ट 15 टू 20 इयर्स टाइम, अगर हम सिर्फ पाकिस्तान के हवाले से लें कि पाकिस्तान के
हवाले से मैं आपको बताऊं कि ये हमारे लिए बहुत अच्छा साबित होगा, क्योंकि यू नो एज आई टोल्ड यू कि सम टाइम्स देयर आर स्मॉल रीजंस इन द वर्ल्ड व्हिच डू नॉट हैव मोर ऑफ द कॉम्प्लिकेशंस लाइक यू नो इन कराची। कराची में क्वेटे की तरफ अगर सर्द हवा चलती है तो कराची इज अफेक्टेड, मगर ऑन द कॉन्ट्ररी अगर आप नॉर्दर्न पार्ट ऑफ द चले जाएं पाकिस्तान, वहाँ इतना इस्तेकाम है कि अगर जो मेट्रोलॉजिस्ट फोरकास्ट करते हैं बिल्कुल 100% सही होता है कि मरी में स्नोफॉल होगा, होता है, मलाखंड के अंदर बारिश होगी, होती है, मगर कराची में फोरकास्ट करते हैं कुछ होगा तो कभी भी नहीं हो सकता, क्योंकि वी डोंट हैव एनी प्रॉपर द ज्योग्राफिकल फीचर्स विच कैन गिव अ कंप्लीट फोरकास्ट। आपने कभी सोचा है कि सऊदी अरेबिया में बर्फ के वो ओले गिर सकते हैं, स्नो बॉल्स आपके वहाँ पर आ सकते हैं, आएगा? इतनी बारिश, इतनी सर्दी कभी आपने सऊदी में फील नहीं की होगी। आई मीन दिस इज द आउटकम ऑफ द वेदर वार्मिंग जो पूरी दुनिया से जैसे हॉट एयर जो है वो इसे डेवलप हो रही है और उससे बिगड़ रहे ग्लेशियर्स, और जिसकी वजह से हमारा फर्टिलाइजर बढ़ेगा ऑटोमेटिक नेचुरल, हमें जरूरत नहीं पड़ेगी ये फर्टिलाइजर डालने की।
अच्छा, तो ये जो चेंजेस आ रही हैं, जो ये आप बता रहे हैं चेंजेस आएंगी, तो इसमें टाइम स्पेन कैसा है, यानी वेयर डू यू सी साइंटिफिकली के जी इस टाइम फ्रेम के अंदर जो मिडल ईस्ट का एरिया है यहाँ पे वेदर बिल्कुल अपोजिट हो जाएगा, यानी जितना ये शदीद गर्म होता है उतना ही शदीद सर्द हो जाएगा?
जी हाँ, देखिए इसमें जो खतरनाक पोजीशन है इसके बारे में आपको थोड़ा सा बताऊँ, इट्स वेरी अलार्मिंग, खतरनाक सी सिचुएशन है। पीपल फोरकास्ट, द एक्सपर्ट्स आर ऑफ द ओपिनियन दैट बिकॉज ऑफ द ग्लोबल वार्मिंग आपके जो सेटेलाइट्स हैं ये पिघल जाएंगे, और सेटेलाइट पिघलेंगे तो तायर साहब आपको मैं इतना खतरनाक बता रहा हूँ कि आप बैंक से अपने पैसे नहीं निकाल सकते।
जी जी बिल्कुल, आप रास्ता भूल जाएंगे, आप रास्ता भूल जाएंगे,
आपको आप ट्रेवल कहीं नहीं कर सकते, प्लेन्स विल बी स्ट्रैंडेड, और इतना सीनियरो खतरनाक मैं आपको बता रहा हूँ कि ऐसे जैसे कोई क्यामत आ गई। पीपल विल बी जस्ट टेरिबल, यू नो, यू कैन नॉट इमेजिन सेल फोन आप फेंक दें उठा के, हम और आप जो बात कर रहे हैं दिस विल नॉट बी पॉसिबल, विल बी जस्ट डिसकनेक्टेड, और हमें पता नहीं क्या कैनेडा जैसी जगहों पर, तो मैं आपको बता रहा हूँ कि उनके पास तो इलेक्ट्रिक से ब्लैंकेट भी गर्म करती है, वो तो मर जाएंगे, फ्रीज हो जाएंगे।
जी बिल्कुल बिल्कुल, जहाँ पे जिंदगी का सर्वाइवल हमारी अपनी टेक्नोलॉजी से है वो सब खत्म हो जाएगा।
एग्जैक्टली, तो ये खतरनाक सबूत हो सकता है, जो कि अल्लाह ना करे ऐसा हो, बट दिस इज गोइंग टू टेक एटलीस्ट 10 ईयर्स, ये तकरीबन नहीं तो 2030 में मेरी फोरकास्ट है।
जी जी,
12 में भी जो फोरकास्ट की गई थी वो थोड़ी सी ड्रिफ्ट हो गई है, अलबत्ता देखें सर्दियां अभी तक कराची में कायम है जबकि कभी नहीं होती थी सीजन में।
जी, तो ये जो चेंज है ये आप सन 2030 तक समझते हैं कि ये कंप्लीट होगी? डेफिनेटली इट इज इट्स अलार्मिंग बिकॉज कम्युनिटीज माइग्रेट करेंगी, पैनिक की सिचुएशन हो सकती है, और जहाँ तक मुझे महसूस हो रहा है आपकी बातों से आवाज़ भाई कि वट एवर वी डू ऑब्वियसली अनफॉर्चुनेटली ये इसी रास्ते पे गामजन है और ये होगा बिकॉज इस पार्ट ऑफ द नेचुरल प्रोसेस जो कि उस कुदरत ने उस खुदा ने डिफाइन किया है, प्रोग्राम किया हुआ है किस तरह से होना है, तो वो तो होना ही है, हमें अपने आप को उसके लिए एडजस्ट करना है टू टेक द लीस्ट पेन ऑफ द चेंज। अब्बास भाई क्या करना चाहिए हमें?
देखिए, वी शुड बी मेंटली बी प्रिपेयर्ड फॉर ऑल दिस, यू नो, लाइक व्हेन देयर इज नो इलेक्ट्रिसिटी, यू नो दैट मींस कि वी हैव टू कम बैक टू आवर ओल्ड प्रिमिटिव प्रोसीजर्स वही सुराहियों में पानी आप देखेंगे ठंडा कर रहे हैं, फ्रिज नहीं काम कर रहे हैं वगैरह वगैरह, इस तरह की कई चीजें आप देखेंगे कि जो हम छोड़ चुके थे वो दोबारा हाथ के पंखे नजर आ रहे हैं कराची में।
वुडंट इट बी ब्यूटीफुल अब्बास भाई, मैं आप और मेरे हमारा एक एज ग्रुप है, वुडंट बी ब्यूटीफुल, क्योंकि आपने और मैंने अपने लड़कपन में ये सब कुछ देखा है, एक्सपीरियंस किया है।
तो ये मेरे ख्याल से एक अच्छी जिंदगी की तरफ हम जा रहे हैं, बिकॉज यू नो दिस इज वन ऑफ द चेंज विच मे बी नेचर वॉन्ट्स इट, कि हमारी जो 6 बजे के करीब हम सो जाते थे अंधेरा करके, फिर वो दौर वापस आ जाएगा।
तो ये दूसरे लफ्जों में ये भी हो सकता है आवाज भाई कि हम टेक्नोलॉजी के उस थ्रेशोल्ड पे पहुंच चुके हैं कि अब बेल कर्व में हमें नीचे को जाना है, पीक पे गए अब नीचे को जाना है और नॉर्मलाइज होना है।
बिल्कुल
सही। तो हमें अपने आप को एडजस्ट कैसे करना है, इसके बारे में आप बात कर रहे थे। हेलो सामीन, लगता है हमारा राब्ता आवाज भाई से टूटा है। आई विल बी बैक सून, होल्ड ऑन अ सेक। हेलो
हेलो
जी आवाज भाई, जी आई एम सॉरी आवाज भाई, हमारा रब्ता टूट गया था। मैं आपसे ये बात पूछ रहा था कि कौन सी ऐसी जो चेंजेस है वो हमें एक्सपेक्ट करनी चाहिए, हमें करनी चाहिए।
देखिए जैसे मैंने आपसे कहा कि जो हमने एक अच्छा सा जमाना गुजारा था, जो चीजों से हमें चीजें अवेलेबल थी, उन चीजों से हो सकता है कि ये ग्लोबल वार्मिंग और क्लाइमेट चेंज की वजह से हमें आजी तौर पर कुछ हमें मुश्किल का सामना करना पड़े। मसलन हमें जो इस वक्त सब्जियां हरी मिलती है उसमें कुछ चीज़ें हो सकती है बदल जाए, कुछ हमें इलेक्ट्रिसिटी के फेलियर्स वगैरह की वजह से हमें एयर कंडीशनिंग सिस्टम और रेफ्रिजरेशन की तकलीफ में बर्दाश्त करनी पड़े। पर हमें ये सोचना चाहिए कि दुनिया में लोग कितने और परेशानियों से गुजरते हैं जो हमारे ट्रॉपिकल के मुल्क बहुत ऐश के और आराम के साथ जिंदगी बसर कर देते हैं। तो ये हमें एक तो सब्र करनी चाहिए चीज़ों के ऊपर, और हमें अपने आप को तैयार रखना चाहिए कि हमें कोई चीज़ इम्पॉसिबल और मुश्किल नहीं है। हमारे पास अल्लाह ने अपनी अकल दी है, जो पहले पुराने ज़माने में जो चीज़ें इस्तेमाल करते थे वो फिर दोबारा वापस इस्तेमाल में आ जाएगी। पानी के बर्तन हैं हमारे पास, अर्दन पॉट्स वगैरह में पानी ठंडा होता था, और तांबे की चीज़ों में वो बाकायदा उसके अंदर डिसइंफेक्टेड होता था पानी, ये सब कुछ फिर दोबारा दौर आ जाएगा।
लेकिन आवाज भाई आप समझते हैं कि अगर इंसान इस चेंज को रेजिस्ट करेगा तो एंड ऑफ द डे जो हार्म है वो नेचर को नहीं होगा, इंसान को खुद होगा।
बिल्कुल, इसमें कोई शक नहीं है कि अगर इंसान जो अपने आप को एडजस्ट करेगा और नेचर यही चाहता है तो हम उसके सामने बिल्कुल मायूस हैं। व्हाट गॉड वांट्स वो अपना करके रहता है, जो चाहते हैं जैसे कि अर्थक्वेक हम नहीं रोक सकते, उसके लिए हमारे पास कोई तरीका कार नहीं है, कोई आला ऐसा नहीं है जो हम उसको फोरकास्ट करके बता दो सकते हैं, रोक नहीं सकें।
सही। तो एक जो चेंज आनी है वो आनी है सामीन, इसमें हमें क्या चेंजेस अपनी ज़िंदगी में लानी है उनके बारे में हम लोग अब्बास भाई से मैं बात कर रहा हूँ। अब्बास भाई ये मुझे बताइएगा कि जब ये चेंज आएगी तो ऑब्वियसली इसके साथ व्हाट आर वी एक्सपेक्टिंग, मास माइग्रेशंस फ्रॉम वन प्लेस टू अनदर जस्ट टू सर्वाइव, कि ऑब्वियसली जब आपके पास एक्सट्रीम लो टेम्परेचर्स होंगे यू वॉन्ट बी एबल टू सर्वाइव देयर। और जिंदगी में एक जो खूबसूरती है वो ये है कि जिंदगी अपने आप को अडॉप्ट करने की कोशिश करती है, अगर अडॉप्ट नहीं करती तो माइग्रेट करती है। तो ये क्या मास माइग्रेशंस हम लोग एक्सपेक्ट कर रहे हैं कि लोग जो हैं वो नॉर्थ की तरफ या साउथ की तरफ मूव करेंगे, कैसे देखते हैं आप इसको?
देखिए अगर हिस्ट्री उठा के देखें तो ये सिविलाइजेशन इसी तरह जन्म लेते हैं, जिनकी तबीयत सर्द इलाकों में रहने की है वो ऑटोमेटिक सर्द इलाकों में चले जाएंगे, जिसकी तबीयत वार्म इलाके में रहने वाले हैं वो सब इनहेबिटेंट एनिमल्स हो चाहे वो प्लांटेशन हो, वो सारे के सारे ये तो तबाह हो जाएंगे उस जगह पर और दूसरी जगह जन्म लेंगे, ये बिल्कुल होना है, इसमें कोई दो ओपिनियन आपको नहीं मिलेगी।
तो ये तो इस तरह से जैसे डायनासॉर्स का आपने जिक्र किया था कि उस जमाने में भी एक सिविलाइजेशन का एंड हुआ और फिर वहां से दोबारा से जन्म लिया एक नई सिविलाइजेशन ने, ह्यूमैनिटी ने। ये जो जब आप बात करते हैं तो जाहिर है कि एक तो वक्त आएगा ना आवाज भाई कि टेम्परेचर इतने एक्सट्रीम होंगे कि लाइफ वहां पे सर्वाइव ही नहीं कर सकेगी, तो वो जब सर्वाइव नहीं कर सकेगी तो वो पॉसिबली माइग्रेट करेगी। तो मेरे ख्याल में इससे एक डिसबैलेंस पैदा होगा बिटवीन डिमांड एंड सप्लाई फॉर एनी स्पेसिफिक रीजन ऑफ द प्लैनेट।
वेरी ट्रू, एग्जैक्टली दिस इज व्हाट हैज हैपेंड। Karachi was never designed for the type of population we are handling at the moment. Our drainage is disturbed, our water system is disturbed, our electricity is disturbed. ये तो होता है, अपर से लोग आए हैं कराची में ड्यूल करने के लिए. इसी तरह नाइल वैली सिविलाइजेशन इजिप्ट के अंदर जो पहला जन्म लिया था, वो वजह ये थी कि पानी नाइल के अंदर था और तमाम लोगों ने वहां पर ड्यूल किया. द ओल्डेस्ट सिविलाइजेशन ऑन द अर्थ.
तो
ये तो होगा,
सही. तो हमें अपने आप को इसके इस चेंज के साथ अडॉप्ट करना है. सामईन, अडॉप्शन भी मेरे ख्याल में नेचुरल होगी कि नेचर भी चाहेगी कि जिंदगी अपने आप को इस बदलती हुई माहौल के साथ जो है वो चेंज करे, अपने आप को एडजस्ट करे, अडॉप्ट करे उसको. लेकिन उसके साथ ये चीज़ बिल्कुल हमें भुलानी नहीं चाहिए कि एक जो रोल आज हम प्ले कर सकते हैं और जिस रोल के प्ले करने से हमें हमारी आने वाली नस्लों को फ़ायदा हो सकता है, तो वो जो छोटी छोटी बातें हैं, जैसे हम बात कर रहे थे प्लास्टिक के बैग्स की, जैसे हम बात करते हैं मिसाल के तौर पे एक और कि जब हम नहाते हैं तो शावर के नीचे समवेयर लाइक 50 टू 60 लीटर्स ऑफ वाटर इज वेस्टेड, वेयर एज अ 2 मिनट शावर, अगर आप 2 मिनट्स का शावर अगर लीजिए तो आप सिर्फ 5 से 10 लीटर पानी इस्तेमाल करेंगे. जितना पानी बचाएंगे उतना फ़ायदा है. ये आवाज़ भाई, अगर मैं इस मिसाल को सामने रखूँ तो पानी बचाने से हमें क्या फ़ायदा होगा?
पानी की देखिए, जैसे कि पाकिस्तान या हमारे जिस जगह गर्म इलाके हैं वहाँ कंजम्पशन पानी का मुकाबले सर्द इलाकों से बहुत कम होता, ज़्यादा होता है
जी.
मिसाल के तौर पर जब ठंड हो जाएगी तो पानी का कंजम्पशन ऑटोमेटिक कम हो जाएगा. विंटर्स के अंदर आप देखें कि कितना फ्रिक्वेंट आदमी नहाता है. तो ये सारी चीज़ें कंपेरेटिव है. नेचर ऑटोमेटिकली रेगुलेट्स इट, इट मेक सर्टन थिंग्स अवेलेबल इन दैट पर्टिकुलर फैशन. तो ये तो एक नेचुरल प्रोसेस है बिल्कुल. और जैसे कि हम देखें मिनरल वाटर पी रहे हैं आज भी, पहले किसी जमाने में हम सोच भी नहीं सकते थे कि ये हम पिएंगे.
बिल्कुल 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 सही कह रहे हैं आप. तो ये एक चेंज है जिसके साथ हमें अडॉप्ट करना है, अपने लाइफस्टाइल को चेंज करना है. और ये भी एक जेन में रखना है कि जैसे आप कुछ ऐसी चीज़ें जो कॉर्पोरेट लेवल पे, जो कमर्शियली, जो कि फ़ायदा एक पैसों का फ़ायदा उठाने के लिए इस तरह के मेगा प्रोजेक्ट्स किए जाते हैं वर्ल्ड वाइड, कि जिनका हम कंज्यूमर एज दे कॉल अस, हम उसका शिकार होते हैं, उसमें भी हमें थोड़ा ध्यान रखना चाहिए कि व्हाट इज़ राइट फॉर मी. बेसिकली मुझे वो करना चाहिए इस नॉलेज के साथ कि जो मैं कर रहा हूँ वो मैं राइट कर रहा हूँ, यानी साइंटिफिकली इट इज़ द राइट थिंग टू डू. क्या ये अच्छा है कि मैं पानी ज़ाया करूँ, या ये अच्छा है कि मैं पानी को कंजर्व करूँ, बचत करूँ इसमें. और उसके बचत करने में यकीन कीजिए कोई भी मसला ऐसा नहीं होता कि आप नहा नहीं सकें, आप हाथ नहीं धो सकें, आप सब कुछ कर सकते हैं, लेकिन बेजा जो उसका ज़िया है वो हमारे लिए नुकसानदेह है. बेजा बिजली का ज़िया जितनी भी हमें मुयसर है आजकल, उसमें जो उसका ज़िया है वो भी ज़्यादती है हमारे लिए. मेरे ख्याल में अगर हम जब बचाते हैं कलेक्टिवली, अगर हर बंदा इसमें थोड़ा सा पार्टिसिपेट करे तो कलेक्टिवली बहुत बड़ा एक इम्पैक्ट उससे जनरेट ज़रूर होता है. सामिन, हमारे आज के प्रोग्राम का वक्त ख़त्म हो रहा है. यकीन मानिए कि अभी बहुत से सवालात हैं जो कि मैं आवास भाई से करना चाह रहा था, और मैं इंशाल्लाह आवास भाई को फिर दोबारा से दावत दूंगा अपने प्रोग्राम में आने की, एंड वी विल टॉक फर्दर. मैं चाह रहा हूँ इस सब्जेक्ट को हम थोड़ा सा और भी खंगालें, इस चेंज के बारे में और भी जानें. आवास भाई, एक ज़रूर कीजिएगा हमारे लिए कि हमारे सामईन के लिए एक रेफरेंस गाइड के तौर पर, अगर इंटरनेट की ऐसी ऑथेंटिक कंटेंट्स जो आप समझते हैं कि लोगों को पढ़ने चाहिए, तो वो ज़रूर हमें दीजिएगा, हम ताकि उनको अपने सामीन के साथ शेयर कर सकें.
इंशाल्लाह विल ट्राई टू डू दैट.
जी जनाब, जाने से पहले आपसे एक आखिरी सवाल, वो ये कि कम्युनिटी के लिए, पाकिस्तानियों के लिए, क्या आप कोई ख़ास मैसेज पैगाम देना चाहेंगे?
सर, मैं ये कहूँगा कि इंसान जो है वो हर हाल में अल्लाह का शुक्र करे, और उसका शुक्र इस तरह करे कि जिस हालत में भी अल्लाह मियाँ रखना चाहता है उसका वो शुक्र करे कि मैं उसी हाल में खुश हूँ. अगर वो जिस हालत में भी रखना चाहता है तो कभी किसी भी चीज़ की परेशानी नहीं होगी.
बिल्कुल कंटेंट होना चाहिए आदमी को, जो आपको अल्लाह पाक ने दी है उसको इंजॉय कीजिए, अल्लाह पाक का शुक्र अदा कीजिए, अल्हम्दुलिल्लाह कीजिए, क्योंकि एंड ऑफ द डे यही सच है और कुछ सच नहीं कि हम एक निज़ाम का हिस्सा हैं. नेचुरल अल्लाह मियाँ पीछे जिस तरह चाह रहे हैं, जिस तरह से ये सब कुछ डिज़ाइन हुआ उसी तरह से होगा. हम ज़्यादा कुछ कर सकते नहीं, अपने आप को उसके मुताबिक एडजस्ट कर सकते हैं और अल्लाह का शुक्र अदा कर सकते हैं कि हर वो लम्हा जो हम जीते हैं उसको हमने अच्छे तरीके से गुजारा, हमने अपने लिए भी अच्छा किया, हमने लोगों के लिए भी अच्छा किया, हमने اپنے انفرادی طور پہ بھی کچھ کنٹریبیوٹ کیا اور ایک اجتماعی کوشش کا بھی حصہ بنے کہ جب ہم چھوٹی چھوٹی باتیں جیسے کہ جیسے میں نے پہلے کہا, ریمائنڈ کرواؤں گا آپ کو, جب اگلی دفعہ آپ گروسری شاپ پہ جائیے تو پلیز پلاسٹک کے لفافے کم لیجیے, لیجیے ضرور, آپ کو چیزیں لے کر کے گھر جانا ہے, لیکن تین کی بجائے اگر ایک کے اندر سب سامان آ جائے تو ایسا ضرور کیجیے گا. یہ میرا آج کا آپ کو میسج ہے. جانے سے پہلے ایک نعرہ لگائیں گے عباس بھائی. عباس بھائی پہلی بات یہ, تھینک یو ویری مچ فار بینگ ود می. میں نے اس کو ایک لمحہ جو ہے انجوائے کیا ہے اور میں انشاءاللہ آپ کو دوبارہ سے اپنے پروگرام میں دعوت دوں گا اور ہم اس موضوع پہ تھوڑا سا اور اس کو ٹچ کریں گے وتھ سم اسپیسیفک کویسچنز کہ اب جو آگے آنے والا ہے جیسے ہونا ہے تو اجتماعی طور پہ اس میں ہمارے ملک میں ہماری لیڈرشپس کو کیا رول پلے کرنے ہوں گے ان چیزوں کو کنفرنٹ کرنے کے لیے, اپنے مفادات کا اجتماعی طور پہ ان کی حفاظت کرنے کے لیے. تو جانے سے پہلے ایک نعرہ لگے گا. نعرہ لگنے سے پہلے سامعین, آج کا پروگرام پہلے کی طرح ہمیشہ کی طرح سپانسر کیا ہے سیمینٹنگ انٹرنیشنل نے, جو کہ آپ کو انعام میں اینٹی وائرس مینٹرن اینٹی وائرس جس کی مالیت 5,000 ہوتی ہے ہمارے 3 خوش نصیب لسنرز کو دیتے ہیں. اس انعامی مقابلے کے بارے میں تمام تفصیلات جو ہیں وہ ہم ریڈیو کانٹیکٹ پاکستان کی فیس بک کی ویب سائٹ پہ بھی دیتے ہیں اور اپنے کانٹیکٹ پاکستان کے ممبرز کو میل شارٹ کے ذریعے بھی بتاتے ہیں. ایک چھوٹا سا کوئز کھیلتے ہیں جس میں آپ سے سوال پوچھتے ہیں اور اگر آپ نے پروگرام سنا ہو اور آپ نے سوال کا جواب ٹھیک دے دیا تو جناب آپ حقدار ہو سکتے ہیں. آپ ان 3 خوش نصیبوں میں سے ایک ہو سکتے ہیں کہ جو جیتیں گے نارٹن اینٹی وائرس. تجاویز, سجیشنز, کامنٹس, کرٹیسزم, ایوری تھنگ از ایکسیپٹیڈ. آلویز رائٹ ٹو می آن gupshup@radiocontactpakistan.com. جانے سے پہلے ایک نعرہ لگائیں گے عباس بھائی کے ساتھ مل کر کے, جو کہ ہمیشہ سے ہمارا نعرہ ہے, پاکستان زندہ باد.